اگلی سورت سورت فتح ہے، بہت ہی زیادہ خوبصورت ہے۔ جس کو بھی میری طرح ہسٹری اور سیرت سے محبت ہے اس کا تو دل پڑا ہوگا اس سورت میں کہ یہ کب شروع ہوگی، اور کچھ لوگوں کو تو اتنا نہیں پتا ہوگا اس کا۔ تو بیسیکلی اس سورت کا تھوڑا سا خلاصہ لے کے پھر اس پہ انشاءاللہ بات کرتے ہیں۔ مدنی سورت ہے، 5 اس کے ٹاپک ہیں، جی 29 آیات ہیں، 29۔ آیت نمبر 1 سے 7 میں فتح مبین کی خوشخبری ہے، آیت نمبر 8 سے 10 میں نبی صلی اللہ علیہ وسلم کی عزت توقیر، یہ آپ کی رسپیکٹ کرنے کا حکم ہے۔ پھر آیت نمبر 11 سے 17 تک منافقین کو وارن کیا گیا، تنبیہ کی گئی ہے کہ منافقت چھوڑ دیں۔ 18 سے 26 میں بیت رضوان کرنے والوں کی تعریف کی گئی ہے، یہ ایک بیت تھی اس کا ذکر آئے گا بیچ میں۔ اور آیت 27 سے 29 دین اسلام غالب ہو کے رہنا ہے، بس آپ اور میں اپنا حصہ ڈال لیں۔ پوری سورت کا بیسک ٹاپک مسلمانوں کو خوشخبری ہے، صلح حدیبیہ کے بعد فتوحات ہوں گی، مال غنیمت آئے گا، اور فتح مکہ کی خوشخبری ہے اس میں۔ اور سورت جو ہے یہ سن 6 ہجری میں نازل ہوتی ہے صلح حدیبیہ کے بعد۔ نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے خواب دکھایا تھا، اس کی بنیاد پہ یہ سورت ہے کہ آپ نے ساتھیوں کے ساتھ عمرہ کیا۔ اب وہ لوگ جو 5-6 سال سے بیچارے مکہ سے دور تھے، جب انہوں نے سنا کہ ہم عمرہ کریں گے سبھی تیار ہو گئے، لیکن بعد میں کیا پتہ چلا کہ آپ تو وہاں سے روک دیے گئے۔ حدیبیہ کے مقام پہ کفار نے مسلمانوں کو آگے نہیں جانے دیا، اسی بات کو کر کے اللہ تعالیٰ نے یہاں بتا دیا کہ تم اپنے آپ کو اس چیز کا پابند نہ کرو کہ یہ اسی سال ہوگا۔ تو واقعہ بڑا خوبصورت ہے، اور اس پہ پورے پورے لیکچرز بھی موجود ہیں، اور واقعی سورت فتح اس قابل ہے کہ ہم اس کو پوری ایک نشست میں پڑھیں، ڈیٹیل سے پڑھ سکیں، سمجھ سکیں۔ لیکن ابھی ہم اس کے ترجمے پہ اکتفا کریں گے، اور ساتھ ساتھ بیچ میں اپنے لیے عمل کی باتیں لیں گے۔ بسم اللہ الرحمن الرحیم۔ ایک بات نوٹ کر لیں، اس پوری سورت کا مین تھیم سکینت، سکون، پیس، ٹرینکولیٹی، خوشی۔ یہ کب ملتی ہے؟ جب بندہ اللہ تعالیٰ کے ان وعدوں پر یقین رکھتے ہوئے اپنی جان، مال، وقت کو اللہ کے حکموں کے مطابق لگانا شروع کر دیتا ہے۔ فرمایا بسم اللہ الرحمن الرحیم، انا فتحنا لک فتحا مبینا، اے نبی ہم نے آپ کو کھلی فتح عطا کر دی تاکہ اللہ آپ کی اگلی پچھلی ہر کوتاہی سے درگزر فرمائے اور آپ پر اپنی نعمت کی تکمیل کر دے اور آپ کو سیدھا راستہ دکھا دے۔ کلام نبی سے ہے لیکن مراد امت ہے۔ وَيَنْصُرَكَ اللَّهُ نَصْرًا عَزِيزًا، اور تم کو زبردست نصرت بخشے، وہی تو ہے جس نے مومنوں کے دل میں سکینت نازل کی تاکہ اپنے ایمان کے ساتھ ایک اور ایمان کو بڑھا لیں۔ دعا کرے اللہ میں بھی سکون دے دے۔ اور پرسکون کب ہوتا ہے بندہ؟ جب اپنے حصے کا کام کر لے۔ زمین و آسمان کے سب لشکر اللہ کے قبضۂ قدرت میں ہیں، اور وہ علیم بھی ہے اور حکیم بھی ہے۔ اس نے یہ کام اس لیے کیا کہ مومن مردوں اور عورتوں کو ہمیشہ رہنے کے لیے ایسی جنتوں میں داخل فرما دیں جن کے نیچے نہریں بہتی ہوں گی، اور ان کی برائیاں ان سے دور کر دے۔ دعا کریں اپنے لیے، اللہ ہماری برائیاں ہم سے دور کر دے۔ اللہ کے نزدیک یہ بہت بڑی کامیابی ہے، لوگوں کے نزدیک تو یہ اتنی بڑی کامیابی نہیں ہے۔ وہ تو کہتے نہیں ہمیں کسی بہت بڑی یونیورسٹی میں داخلہ ملے، لاکھوں کی ہماری آمدن ہو، پھر بات ہے۔ اللہ کہتے وہ بھی ہے، وہ تو چھوٹی سی دنیا، چھوٹی سی کامیابی، یہ ابدی کامیابی ہے۔ اور ان منافق مردوں اور عورتوں اور مشرک مردوں اور عورتوں کو سزا دے جو اللہ کے متعلق برے برے گمان رکھتے ہیں۔ برائی کے پھیر میں وہ خود ہی آ گئے، اللہ کا غضب ان پر ہو، اور اس نے ان پر لعنت کی اور ان کے لیے جہنم مہیا کر دی جو بہت برا ٹھکانا ہے۔ اللہ تعالیٰ ہم سب کو بچائے۔ وَلِلَّهِ جُنُودُ السَّمَاوَاتِ وَالْأَرْضِ، زمین و آسمان کے لشکر اللہ ہی کے قبضۂ قدرت میں ہیں، وہ زبردست اور حکیم ہے۔ اے نبی، اب یہاں سے ذرا اللہ کے نبی کی خوبیاں دیکھیے، اور دل میں کہیے اللہم صلی علی محمد، کیونکہ اتنی خوبصورتی سے کسی اور جگہ آپ نے شاید نبی صلی اللہ علیہ وسلم کی خوبیاں نہیں سنی ہوگی جتنی ان چند آیتوں میں ہیں۔ ان ارسلناک شاہدا ومبشرا ونذیرا لتؤمنوا باللہ ورسولہ وتعزروہ وتوقروہ وتسبحوہ بکرۃ واصیلا، اے نبی ہم نے آپ کو شہادت دینے والا، کس کی؟ شہادت حق، لوگوں کو اللہ کی طرف بلانے والا، بشارت دینے والا اور خبردار کر دینے والا بنا کر بھیجا ہے تاکہ اے لوگو تم اللہ اور اس کے رسول پر ایمان لاؤ۔ لے آئے، الحمدللہ ہم سب لاتے ہیں، اور اس کا ساتھ دو، اس میں کچھ لوگ پیچھے ہو جاتے ہیں۔ تو دعا کریں کہ جس طرح ہم اللہ کے نبی پر ایمان لاتے ہیں، جتنا ہم اللہ کے نبی سے پیار کرتے ہیں، اتنا ہم ان کا ساتھ بھی دیں۔ جو آپ کا مشن تھا وہ میرا آپ کا مشن بن جائے۔ پھر ان کی عظمت کرو اور توقیر کرو، اور صبح و شام ان کی تسبیح کرتے رہو، یہ بھی لازمی ہے۔ نہ تمہیں بعض لوگ اللہ کے نبی کی محبت میں عزت سے ہٹ جاتے ہیں. دیکھیں صحابہ کرام اللہ کے نبی کے ساتھ بہت سوچ کے بات کرتے تھے. بعض اشعار ایسے ہوتے ہیں, آمنا کل وہ آیا راج دلار بتایا ہے, آمنا کل آل آیا ہے, پھلاؤ پہ ناؤ سکھیوں بھولوں کے ہار. کیا اللہ کے نبی کو یہ سوٹ کرتا ہے؟ کیا صحابہ کرام اس طرح کا لاڈ کرتے تھے اللہ کے نبی سے؟ ایسے لگتا کوئی دلہا آ رہا ہے. آپ دیکھیں نا کہ کوئی بڑا بھی آ جائے آپ کے گھر میں اور آپ ان کو دیکھ کے شروع ہو جائیں, نانی آ گئی بیٹھو ادھر, پھولوں کے ہار, مائنڈ کریں گی, کہیں گے میرا مذاق کیا آپ نے. تو یہ سب کھیل ہے, یہ محبت نہیں ہے. محبت کیا ہے؟ کہ آپ ان کے طریقوں پہ چلیں اور ان سے ویسی محبت کریں جیسے کرنے کا انہوں نے خود طریقہ سکھا دیا, جیسے صحابہ محبت کرتے تھے. یہاں سے اب وہ لوگوں کا گروہ ہے. جب صحابہ کو روک دیا گیا حدیبیہ کے مقام پر تو آپ نے حضرت عثمان کو بھیجا کہ جا کے ان کو بتائیں کہ ہم عمرے کے لیے آئے ہیں, ہم کو جنگ کے لیے نہیں آئے. ادھر خبر پھیل گئی کہ عثمان رضی اللہ عنہ شہید کر دیے گئے. اللہ کے نبی نے صحابہ کو جمع کیا, ایک ہتھیار بھی پاس نہیں ہے, صرف بچاؤ کا کچھ سامان تھا. کہا اب کیا کریں, سب نے ہاتھ پہ ہاتھ رکھا, 1400 لوگوں کے ہاتھ تھے آپ کے ہاتھوں کے اوپر کہ ہم آپ کے ساتھ چلیں گے اور عثمان کے قتل کا بدلہ لیں گے. یہ ایمان چاہیے. ہم تو ریسورسز ہی دیکھتے رہ جاتے ہیں, 10 سال گزر جاتے ہیں کچھ بھی نہیں ہوتا. کام شروع کر دیں, ریسورسز بنتے جائیں گے. اللہ آپ کے لیے غیب سے مدد کر دے گا اگر آپ اپنی کوز میں سچے ہوں گے. تو لہٰذا ایسے لوگوں کی صفات بیان ہو رہی ہیں. اے نبی, جو لوگ آپ سے بیعت کر رہے تھے وہ دراصل اللہ سے بیعت کر رہے تھے. کتنی خوشخبری ہے ان لوگوں کے لیے. ان کے ہاتھ پر اللہ کا ہاتھ تھا, اب جو اس عہد کو توڑے اور اس کے عہد چکنی کا وبال اس کے اپنی ہی ذات پر ہوگا, اور جو اس عہد کو وفا کرے جو اس نے کیا اللہ ان قریب اس کو بڑا اجر عطا فرمائیں گے. دعا کر لیں ہم اپنے لیے کہ اللہ ہمیں بھی تو ایسی سپردگی دے, ہم نہ ادھر دیکھیں نہ ادھر دیکھیں, سیدھے جا کے کود جائیں. اللہ نے کہہ دیا کر لیں گے, نبی کی یہ سنت ہے مان لیں گے. اس کے برعکس کچھ دوسرے لوگ, اب پھر منافقت کا قصہ بہت آئے گا ضرور ساتھ ساتھ, کچھ فوری ماننے والے ہوتے ہیں, ٹھیک ہے بالکل کرنا ہے ہوگا, اور کچھ ہلوجت پیش رفت, کریں نہ کریں, سیکوینسز کیا ہوں گے, آفٹر ایفیکٹس کیا ہوں گے, قربانیاں کتنی دینی پڑیں گی, بچے کتنے رلانے پڑیں گے, کام بہت ہو جائے گا, سوچ کے شروع کرتے ہیں. نہیں, اب ذرا دوسرا کردار دیکھیے جن کے دلوں میں کھوٹ تھا. فرمایا سیقول لک المخلفون من الاعراب, اے نبی بدوی عربوں میں سے جو لوگ پیچھے چھوڑ دیے گئے تھے اب وہ آ کر ضرور تم سے کہیں گے, کیا ہمیں ہمارے اموال اور بال بچوں کی فکر نے مشغول کر رکھا تھا. وی آر بزی ود آور فیملیز, وی آر بزی ود آور کڈس, آور کڈس نیڈ آور ٹائم. یہی کہتے ہیں نا, آپ ہمارے لیے مغفرت کی دعا فرما دیں. ویسے دعاؤں میں یاد رکھیے گا, آپ ہمارے گناہوں کی معافی کی دعا بس کر دیں. کچھ لوگ صرف دین والوں سے دعائیں کرانا چاہتے ہیں یا صرف ان کی دعائیں لینا چاہتے ہیں. دین کی وہ سچی تڑپ نہیں جو اپنے بچوں کے لیے ہوتی ہے. یہ لوگ اپنی زبانوں سے وہ باتیں کہتے ہیں جو ان کے دلوں میں نہیں ہوتی. اب یہ جملہ میں آپ بولیں تو کوئی کہے گا ججمنٹل, تو اللہ تو ججمنٹل ہے, وہ جج ہے, الولی بھی الحکم بھی الحاکم بھی ہے, اس کو حق ہے, وہ میرے آپ کے اوپر کمنٹ دے سکتا ہے. میں نہیں دے سکتی, آپ نہیں دے سکتے. ان سے کہنا, اچھا یہی بات ہے, تو کون تمہارے معاملے میں اللہ کے فیصلے کو روک دینے کا کچھ بھی اختیار رکھتا ہے اگر وہ تمہیں نقصان پہنچانا چاہے؟ یعنی تمہارے پیچھے رکنے کے جرم میں اب واقعی اللہ تمہیں مال اور بچوں کی کسی مشکل میں ڈال دے تو کوئی بچائے گا؟ بہت بڑی بات ہے. اس میں جن چیزوں کا نام لے کر اللہ کے رستوں سے رکتے ہیں نا, وہی بیچارے پھر ہماری سزا بھگتتے ہیں. اگر وہ تمہیں نقصان پہنچانا چاہے کوئی نہیں روک سکتا, یا پھر نفع بخشنا چاہے فائدہ بھی دے سکتا ہے. کبھی دین سے رکے تو بہت فائدہ بھی ہوگا اور کبھی بہت نقصان بھی ہوگا, یہ دونوں اللہ کی طرف سے آزمائش ہے. تمہارے اعمال سے تو اللہ ہی باخبر ہے, مگر اصل بات وہ نہیں جو تم کہہ رہے ہو. کیا کہا تھا انہوں نے؟ شغلتنا, ہمیں مصروف رکھا گھروں اور مال نے. اللہ کہتے ہیں اصل پرابلم یہ نہیں ہے. جیسے کوئی ڈاکٹر کے پاس جائے نا تو اصل بیماری نہ بتائے کہ وہ کچی روٹی رات کو کھا لی تھی نا اس لیے پیٹ میں درد ہے. تو اللہ کہہ رہے تمہیں اصل وجہ نہیں سمجھ آئی, بلکہ تمہارا پرابلم کیا ہے, تمہارا یہ جو برین ہے نا اس میں خرابی کہاں آئی تھی, بلکہ تم نے یوں سمجھا کہ رسول اور مومنین اپنے گھر والوں میں ہرگز پلٹ کر نہ سکیں گے. ان اچیویبل ٹارگیٹ ہے, ایسے یہ سر پیرے لگے لگانے دو ان کو, محنت کرو. ایسے لوگوں کو ڈر تھا کہ اللہ کے نبی عمرے پہ جا رہے ہیں, انہوں نے مکہ سے واپس کوئی نہیں آنا, کافروں نے ان کو مار مور کے ختم کر دینا. آج بھی کم ہمت والے یہی سوچتے ہیں, کر کے دیکھ لیں ہونا کوئی نہیں, کر کے دکھائیں پھر مان لوں ان کو, تو اب نہ بھی مانیں اللہ نے کرا لینا. تو یہ ہمتیں توڑنے والے جملے کبھی نہ بولیں. کام کر سکتے ہیں کریں, نہیں کر سکتے دعا دے دیں, خوش ہو جائیں اس کام کو دیکھ کر. लेकिन कभी नेगेटिव कमेंट ना दें इतनी जल्दी, अभी से पहले तो ठीक कर लें, वो तो हो जाए, अभी एक नहीं ठीक दूसरा शुरू, यही है ज़िंदगी। मेरे आपसे ठीक काम कभी कोई नहीं होना। हम में से कौन है परफेक्शनिस्ट? वो अल्लाह की ज़ात, उसको पता है। तो आप मैं अपने हालात वक्त के मुताबिक दीन में अपने हिस्से डालते जाएँ, मेरे पास वक्त कम है ये कहें, मेरी ज़िंदगी में हो जाए जो होना है ये कहें। ये कभी ना कहें कि नहीं जब हालात साजगार होंगे। बताइए बदर साजगार हालात में हुई, उहद, खैबर, बनु नज़ीर, तबूक, हुनैन, 10 जंगों के नाम ले लें, कोई एक जंग भी साजगार हालात में नहीं हुई। सूटेबल सरकमस्टांसिस इस्लाम पे कभी नहीं आए, इस्लाम वालों पे भी कोई नहीं आने नाते हैं। बिलाल दुनिया से चले गए, उमर को देख लीजिए, उस्मान को देखिए, आखिरी दम तक स्ट्रगल करते हुए गए। सिर्फ अपने आज को देखें, आज ये कर सकती हूँ कर दें, कल का ना सोचें। और हम सबसे बड़ा सोचते ही दीन के मामले में, दुनिया के नाम पे 20 साल का अपने सर पे बोझ डाल लेते हैं। कर देंगे ना पे, हो जाएगा दीन के नाम पे? नहीं नहीं बहुत मुश्किल है। तो ये याद रखिए, ये अंदर का इंसान का ईमान होता है जो बोलता है। कुछ को आप कहें 10 सीढ़ियाँ चढ़नी हो, कहेगा बड़ा मुश्किल है, इधर ही बैठ जाते हैं। कोई कहेगा जा, वो चढ़ के जाते हैं, चले ऊपर जाके ज़रा नज़ारा देखते हैं, वहाँ बैठते हैं, बातें करते हैं। तो ये हिम्मत मांगें कि अल्लाह ताला हमारे लिए बड़े काम करने आसान हो जाएं। और ये ख्याल तुम्हारे दिलों को बहुत भला लगा, और तुमने बड़े बुरे गुमान किए, और तुम सख्त बद बातिन लोगों, दिल के खोटे हो, इस्लाम से तुम्हें सच्ची मोहब्बत कोई नहीं है। अल्लाह और उसके रसूल पर जो लोग ईमान न रखते हो, ऐसे काफिरों के लिए हमने भड़कती हुई आग तैयार रखी है। ज़मीन और आसमान की बादशाही का मालिक अल्लाह ही है, जिसे चाहे माफ़ करे और जिसे चाहे सजा दे, वो गफूर रहीम है। यानी आप में कमेंट ना दें किसी पे, नो कमेंट्स एट ऑल, नो डिस्कशंस, नो तबसरे, नो टॉन्ट, कोई तंज नहीं, किसी को देखकर कोई आंख ना मारो, हंसो नहीं, प्यार से मजाक में भी तकल्फी में भी ना कह दो आज कहाँ से आप आ गए, ख्याल आ गया आपको, नहीं करो, आपका मेरा हक नहीं। अब देखिए ज़रा पीछे रहने वाले लोगों का इंजाम क्या हुआ। अल्लाह अकबर कबीरा, सयकूलून अल-मुखल्लफून। अब वो वक्त गुजर गया, एक और मौका आया जो निस्बतन आसान था, जिसमें बहुत फ़ायदा मिलने का चांस था, वाह वाह होनी थी, स्टेज पे आना था, झंडा पकड़ना था, खुद नुमाई थी। तो कहने लगे अच्छा अल्लाह कहते भाई हम भी चलें आपके साथ। तो जवाब क्या है, जब तुम माल गनीमत हासिल करने के लिए जाने लगोगे तो ये पीछे छोड़े जाने वाले लोग तुमसे ज़रूर कहेंगे हमें भी अपने साथ चलने दो। जैसे बच्चे नहीं पीछे पड़ जाते, अम्मा साथ ले जाओ, ये अब कहेंगे अल्लाह के नबी हमें साथ ले जाओ। ये चाहते हैं कि अल्लाह के फरमान को बदल दें। इनसे कह दो लन तत्तबियूना, हरगिज नहीं, घर बैठो। डांटते ना अभी, कोई ज़रूरत नहीं जाने की, बच्चों के जाने की जगह नहीं है। का साफ कह देना तुम हरगिज़ हमारे साथ नहीं जा सकते, अल्लाह पहले ये फरमा चुका है। अच्छा जब आप उन्हें कहेंगे ना आप नहीं जा सकते, आपको ये काम नहीं दिया जा सकता, आपको ये ड्यूटी नहीं दी जा सकती, तो क्या कहेंगे? ये कहेंगे नहीं बल्कि तुम लोग हमसे हसद कर रहे हो। नेगेटिव अप्रोच, मुनाफिक हमेशा उल्टी कहते ना, उल्टी खोपड़ी, देखिए उल्टी बातें करते थे, कहते थे आप बस हमसे जेलस हैं और कोई बात नहीं। हालांकि बात हसद की नहीं है, बल्कि ये लोग सही बात को कम ही समझते हैं। मुनाफिक उल्टी सोच वाले को कभी किसी की सीधी बात भी नहीं समझ आई, वो हर बात में से उल्टे मानी निकालता है। इन पीछे छोड़े जाने वाले बदवी अरबों से कह देना अन करीब तुम्हें ऐसे लोगों से लड़ने के लिए बुलाया जाएगा जो बड़े जोरावर हैं, तुमको इनसे जंग करनी होगी या वो मती हो जाएंगे। इस वक्त अगर तुमने हुक्मे जिहाद की इताअत की तो अल्लाह तुम्हें और अच्छा अजर भी दे देगा। देखिए इस मौके पे तो नहीं जा सकते, लेकिन अब आगे फिर एक मुश्किल टारगेट आ रहा है, उसमें जाओगे तो फिर पता लग जाएगा। कैसा खूबसूरत अल्लाह का दीन कि मौका फिर भी है, लेकिन ज़रा मुश्किल मौका आएगा होगा, लेकिन अगर फिर तुम इसी तरह मुंह मोड़गे जिस तरह पहले मोड़ चुके हो तो अल्लाह तुमको दर्दनाक सजा देगा। अगर अंधा और लंगड़ा और मरीज जिहाद के लिए ना आए तो कोई हर्ज नहीं है, क्या करेंगे ये बेचारे जाकर? लेकिन आपको पता फिर भी जाते थे। अमर बिन जमूह लंगड़े थे, एक टांग थी एक नहीं, एक मौके पे अल्लाह के नबी जंग पे लिए जा रहे थे तो ये भी आ गए, कहा अल्लाह के नबी मैं साथ चलूँगा। अमर अब क्या करेंगे? कहा अल्लाह के नबी मेरा दिल करता है मैं लंगड़ाता हुआ जन्नत में जाऊँ, मुराद ये कि मैं वहाँ शहीद हो जाऊँ, और मैं शहादत में जिस तरह जाऊँगा तो उसी तरह लंगड़ाता हुआ जन्नत में पहुँचूँगा। अब्दुल्ला बिन उम्मे मक्तूम नवीना ब्लाइंड, अल्लाह के नबी मुझे साथ ले जाए। कहा आप क्या करेंगे वहाँ, दुश्मन है आगे। कहा अल्लाह के नबी, मैं लश्कर इस्लाम का झंडा पकड़ के खड़ा हो जाऊँगा। उसको पकड़ने के लिए तो आंखों की ज़रूरत नहीं है ना, और मैं वादा करता हूँ मेरे हाथ कट जाएंगे, मेरा एक हाथ कटेगा मैं दूसरे में पकड़ लूँगा, लेकिन मैं इस्लाम का झंडा गिरने नहीं दूंगा। ये है पैशन। अल्लाह मुझे आपको ये पैशन दे दे नेकियों का। जो कोई अल्लाह और उसके रसूल की इताअत करेगा, अल्लाह इसे जन्नतों में दाखिल करेगा, जिसके नीचे नहरें बह रही होंगी, और जो मुंह फेरेगा उसके लिए दर्दनाक अजाब है। अल्लाह हमें बचाए। अब आगे खूबसूरत लोगों की बात। लकद रदी अल्लाह अनिल मोमिनीन, अल्लाह मोमिनों से खुश हो गया। कौन से मोमिन? जब वो दरख्त के नीचे आपके साथ बैत कर रहे थे। इनके दिलों का हाल उसको मालूम था, इसलिए उसने इन पर सकीनत नाजिल फरमाई, इनको इनाम में करीबी फतह बख्शी और बहुत सा माल गनीमत अता किया, जिसे वो अन करीब हासिल करेंगे। अल्लाह ज़बरदस्त और हकीम है। अल्लाह तुमसे बकसरत अम्वाल गनीमत का वादा करता है, जिन्हें तुम हासिल करोगे। फौरी तौर पर तो ये फतह इसने तुमको अता कर दी, और लोगों के हाथ तुम्हारे खिलाफ उठने से रोक दिए, ताकि मोमिनों के लिए एक निशानी हो, और अल्लाह सीधे रास्ते की तरफ तुम्हें हिदायत बख्शे। इसके अलावा दूसरी और गनीमतों का भी तुमसे वादा करता है, जिन पर तुम अभी तक कादिर नहीं हुए, और अल्लाह ने इनको घेर रखा है। अल्लाह हर चीज़ पर कादिर है। आपको पता भी नहीं चला, इन चंद आयतों में अल्लाह ने फतह मक्का की खुशखबरी दे दी, खैबर के फतह होने की खुशखबरी दे दी, तबूक के सफ़र और अल्लाह के नबी के बाद में जितनी फतूहात हुई, ये सब की खुशखबरियाँ दे दी। एक दफ़ा मुश्किल हालात में तुम खड़े तो हो जाओ, बाकी काम अल्लाह खुद कर लेगा। अल्लाह हमें भी ऐसा ईमान दे दे, हम भी सहाबा की तरह खड़े होने वाले बन जाए। रह गए काफिर। तो ये काफिर लोग अगर इस वक्त तुमसे लड़ गए होते तो यकीनन पीठ फेर जाते, और कोई हामी और मददगार ना पाते। ये अल्लाह की सुन्नत है जो पहले से चली आई, और तुम अल्लाह की सुन्नत में कोई तब्दीली ना पाओगे। वही है जिसने मक्का की वादी में उनके हाथ तुमसे और तुम्हारे हाथ उनसे रोक दिए, हालांकि वो इन पर तुम्हें गलबा अता कर चुका था, और जो कुछ तुम कर रहे थे अल्लाह इसको देख रहा था। वही लोग तो हैं जिन्होंने कुफ्र किया और तुमको मस्जिद हराम से रोका। 6 साल पहले की बातें अल्लाह याद करवा रहे हैं नबी सल्लल्लाहु अलैहि वसल्लम को, और हदी के ऊँटों को इनकी कुर्बानी की जगह पे ना पहुँचने दिया। ये सुलह हुदैबिया की तरफ इशारा है। अगर मक्का में ऐसे मोमिन मर्द और औरत मौजूद ना होते जिन्हें तुम नहीं जानते, और अगर ये ख़तरा ना होता कि अनजाने में तुम इनको पामाल कर दोगे यानी नुकसान दोगे, और इससे तुम पर हरफ आएगा, तो जंग ना रोकी जाती। रोकी वो इसलिए गई ताकि अल्लाह अपनी रहमत में जिसको चाहे दाखिल कर दे। वो मोमिन अलग हो गए होते तो अहले मक्का में जो काफिर थे इनको हम ज़रूर सख्त सज़ा देते। क्या पता चला कि ये जंग हो जानी थी। बग़ैर हथियारों के अल्लाह ने नबी सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दे देना था जाइए मक्का में, और हुदैबिया के मौके पे मामला पूरा हो जाना था, लेकिन क्यों नहीं किया? क्योंकि मक्का में अभी कुछ मुसलमान थे जिनका ईमान अभी छुपा हुआ था। तो अल्लाह ताला तो वो है कि बग़ैर हथियारों के जाके मुसलमानों से इलाके फ़तह करवा दे, उसको इन चीज़ों की ज़रूरत नहीं है। फिर एक और वजह, इस जाललज़ीन कफ़रू फ़ी क़ुलूबिहिमुल हमीयत हमीयतल जाहिलिया, यही वजह कि जब इन काफिरों ने अपने दिलों में जाहिलाना हमीयत बिठाई, हमीयत के जिसको उर्दू में हिमायत कहते हैं, जहालत की हिमायत करना ये मुराद है, और अल्लाह ने अपने रसूल और मोमिनों पर सकीनत नाजिल फरमाई और मोमिनों को तकवा की बात का पाबंद रखा कि वही इसके ज़्यादा हकदार हैं और इसके अहल थे, और अल्लाह ताला हर चीज़ का इल्म रखता है। पिछली बात पहले सुनाकर अब सफ़रे हुदैबिया का शुरू सुनाया जा रहा है। आयत नंबर 27, लकद सदकल्लाहुर रसूलहुर रुया बिलहक, फिल वाक़े अल्लाह ने अपने रसूल को सच्चा ख्वाब दिखाया जो ठीक ठीक हक़ के मुताबिक था। इंशाअल्लाह तुम ज़रूर मस्जिद हराम में पूरे अमन के साथ दाखिल होगे, अपने सर मुंडवाओगे और बाल तुरशवाओगे, और तुम्हें कोई खौफ ना होगा। और वो इस बात को जानता था जिसे तुम न जानते थे, इसलिए वो ख्वाब पूरा होने से पहले इसने ये करीबी फतह तुमको अता की। अगले साल सन 7 हिजरी में जाकर सहाबा ने फिर उमरा किया था, और उस वक़्त किसी ने उनको फिर नहीं रोका क्योंकि वादा हो चुका था। उसी का जिक्र है। वो अल्लाह ही है जिसने अपने रसूल को हिदायत और दीन हक के साथ भेजा था कि अब इसको पूरी जिनसे दीन पर गालिब कर दे, और इस हकीकत पर अल्लाह की गवाही काफ़ी है। ये हुआ था, 1000 साल तक रहा, अब दोबारा होगा और क़यामत तक रहेगा, बाद में फिर एक वक्त आएगा। तो याद रखिए, इस्लाम दूसरे रिलीजन्स को एलिमिनेट नहीं करेगा, साइड लाइन कर देगा। اسلام میں اتنی خوبصورتی اور اٹریکشن ہے، جہاں اسلام آتا ہے نا باقی چیزیں خود ہی وہ کناروں پہ چلی جاتی ہیں، ان کو ضرورت نہیں ہوتی، وہ بیچ میں اسلام آتا ہے۔ جیسے آپ دیکھیے کہ چھوٹی لائٹ جلتی ہے نا تو وہی اچھی لگتی ہے نائٹ بلب، لیکن جب آپ بڑی لائٹیں جلاتے ہیں تو ہو سکتی ہے ادھر نائٹ بلب چلا ہو تو نظر ہی نہ آئے۔ تو اسلام ایک بڑا شینگلیئر ہے، وہ کہتے ہیں نا سورج کو چراغ دکھانا، اچھی چیز سامنے آتی ہے نا تو پھر جو ذرا کمزور چیزیں ہوتی ہیں نا وہ سائڈ میں ہونے لگتی ہیں، کیونکہ پہلے وہی کافی تھی، وہی چانس تھا۔ جب زیادہ اچھی چیز آ گئی تو اس کو اپنا لو، یہ زندگی کا اصول بنائیں گے تو آپ ہمیشہ کامیاب ہوں گے۔ یہی بات بتا دی کہ رسول کے ذریعے سے یہ دین غالب ہوگا۔ دعا کریں اللہ اس غلبہ اسلام میں میرا آپ کا حصہ ڈال لے۔ کل کہہ تو دیں کہ اللہ ہم کر ہی سکے، ہمارے ریسورسز یہی تھے، ہماری طاقت ہی اتنی تھی۔ اور یہ کیسے ہوا؟ اللہ کے نبی کے دور میں صحابہ کی تعریف میں یہ آیتیں بہت خوبصورت ہیں۔ محمد الرسول اللہ، محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں، اور جو لوگ ان کے ساتھ ہیں وہ کفار پر سخت، اس کو کرائیٹیرین بنائیں، یہ ٹیم چاہیے ہمیں۔ کفار پر سخت کیا؟ حکم نہ ماننے والوں کے ساتھ سخت، فرم، بدتمیز نہیں لیکن رولز نہیں بریک کرنے، ڈسپلن کو خراب نہیں کرنا، اور آپس میں رحیم ہے، ٹیم کے ممبرز کے ساتھ بہت سافٹ کارنر، نرم ہے، لیکن رولز کو یہاں بھی نہیں خراب کرنا۔ تم جب دیکھو گے ان کو رکوع و سجود میں، وقت پہ نماز پڑھنے والے، نماز کو ٹال کے کام نہیں کرنا، اور راتوں کو بھی کرنا ہے، عبادت کرنی ہے، اور اللہ کے فضل اور اس کی خوشنودی کی طلب میں مشغول پاؤ گے۔ اچھی ٹیم کی اگلی خوبی، صرف اور صرف اللہ کے لیے کام کریں، فضل بھی اس کا، طلب بھی اس کی، خوشی بھی اس کی۔ سجود کے اثرات ان کے چہروں پر موجود ہیں، جن سے وہ الگ پہچانے جاتے ہیں، عاجزی، ہمبل، جھکے ہوئے، ریلیکسڈ، اسمائلی، فریش، جلے کٹے نہیں، دکھی نہیں، پریشان نہیں۔ یہ ہے ان کی صفت، کون سی؟ جو تورات میں اور انجیل میں ان کی مثال یوں دی گئی، گویا ایک کھیتی ہے جس نے پہلے کمپل نکالی۔ یہ کون سا وقت ہے؟ اسلام کا بالکل شروع کا وقت، ایک رب اس میں ربی کا، ایک چھوٹی سی کمپل پھوٹی تھی اللہ کے نبی کے ذریعے، پھر کیا ہوا؟ فازرہو، پھر اس کو تقویت دی، ابو بکر آ گئے، خدیجہ آ گئی، علی آ گئے، زید آ گئے، چار چھ لوگ آئے، پھر وہ گدرائی کب؟ جب عمر مسلمان ہو گئے، اسلام میں اور غلبے آئے، پھر اپنے تنے پہ کھڑی ہو گئی، کب؟ ہجرت کر کے مکہ میں آ گئے تو اسلام سیدھا ہو گیا۔ کاشت کرنے والوں کو وہ خوش کرتی ہے، کون ہے کاشت کرنے والا اسلام کو؟ نبی صلی اللہ علیہ وسلم، اپنے صحابہ کو دیکھ کر خوش ہوتے تھے، کام کرتا دیکھتے تھے، دعائیں دیتے تھے، تاکہ کفار ان کے پھلنے پھولنے پر جلیں۔ آپ تو خوش ہو رہے تھے اسلام کو پھیلتا دیکھ کر، نہ شکرے یا کفار لوگ جو تھے وہ ناراض ہوتے تھے۔ اس گروہ کے لوگ جو ایمان لائیں اور جنہوں نے نیک عمل کیے، اللہ نے ان سے مغفرت اور بڑے اجر کا وعدہ کیا ہے۔ غیر مسلم کہتے ہیں، یہ قول ہے کسی کا، کہ عام قوموں کے پاس ایک ہیرو ہوتا ہے یا دو ہیروز، یعنی ناروے والوں کے پاس چار چھ ہیروز ہوں گے، امریکہ والوں کے پاس 15-20 ہوں گے، مثال دے رہی ہوں صرف، لیکن مسلمز یہ نرسری آف ہیرو ہے۔ نرسری کیا؟ جہاں پھول ہی پھول لگے ہوتے ہیں، کیاریاں کہتے ہیں، یہاں تو ہر دوسرا بندہ ایک ہیرو ہے۔ ہمارے صحابہ ایسے تھے اللہ کے نبی کے، ہر بندے کی ایک اپنی خوبی، کیونکہ وہ سارے کاموں پہ عمل کرتے تھے جن کا ذکر ہم نے سورت محمد میں بھی پڑھا اور سورت فتح میں بھی پڑھا۔ تو یہ سورت آپ کو مجھے اپنا محاسبہ سکھا رہی ہے۔ اللہ کے نبی کے بارے میں حضرت عائشہ فرماتی ہیں کہ آپ رات کو اتنا طویل قیام کرتے کہ آپ کے قدم پھٹ جاتے، تو میں نے کہا اللہ کے نبی آپ اتنی مشقت کیوں کرتے ہیں؟ کافل آخون عبدن شکورا، اے عائشہ کیا میں اللہ کا شکر گزار بندہ نہ بنوں؟ تو راتوں کو قیام کرنا، عاجزی سے لانا اپنے آپ کو اللہ کے آگے، یہ دن میں نیکیاں کرنے کی سہولت پیدا کرتا ہے۔ بخاری کی 4837 یہ آیت ہے، اور صحابہ کی ان خوبیوں کو واقعی پڑھنے کے بعد ہم اپنے بچوں کو تو یہ دعائیں دے سکتے ہیں نا، ابو بکر ہوگا آپ کا کوئی بچہ، عمر بھی ہوگا، علی بھی ہوگا، اللہ ان میں یہ خوبیاں پیدا کر دے، اور پھر ہم انشاءاللہ اچھی اچھی امیدیں رکھیں گے، اللہ تعالیٰ ہمارے لیے آسانیاں کر دے گا۔ تھوڑی سی تلاوت۔
محمد الرسول اللہ والذین معه أشداء على الكفار رحماء بينهم تراهم ركعا سجدا يبتغون فضلا من الله ورضوانا سيماهم في وجوههم من أثر السجود ذلك مثلهم في التوراة ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب الزراع ليغيظ بهم الكفار وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما.
الحمد لله، كتنی خوبصورت اینڈنگ ہے. اللہ تعالیٰ عمل والا بنا دے.